بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتا، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کریں گے۔ آج آپ سورہ آل عمران کی 60ویں سے لے کر 63ویں آیتوں کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں سورگی محمد صدیق منشاوی۔
بسم اللہ الرحمن الرحیم۔ الحق من ربك فلا تكن من الممترين، فمن حاجك فيه من بعد ما
صدق اللہ العظیم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، ہے پیغمبر، ستیہ وہی ہے جو آپ کے پالنہار کی اور سے ہے، اتہ سندیہ کرنے والوں میں سے نہ ہو جائیے گا۔ تو ہے پیغمبر، جو کوئی بھی ایشوریہ سندیش وحی دوارا آپ کے پاس آنے والے گیان کے پشچات آپ سے عیسیٰ مسیح کے بارے میں بحث اور وواد کرے، تو اسے کہہ دیجئے کہ ہم اپنے پتروں کو لائیں اور تم اپنے پتروں کو، ہم اپنی استریوں کو لائیں اور تم اپنی استریوں کو لاؤ، ہم اپنے آتمیے لوگوں کو اور تم اپنے آتمیے لوگوں کو لاؤ، تو پھر ہم ایشور کے سمکش پرارتھنا کریں اور ایک دوسرے کو ابھیشاپ دیں، تتھا جھوٹ بولنے والوں کے لیے ایشوریہ لعنت ارتھات ابھیشاپ نردھارت کریں۔ निसंदेह ईसा मसीह के जीवन की सच्ची कहानी यही है और ईश्वर के अतिरिक्त कोई पूज्य नहीं है और निसंदेह ईश्वर प्रभुत्वशाली और तत्वदर्शी है। फिर यदि वे लोग सत्य की ओर से मुंह मोड़ लें तो जान लो कि ईश्वर बुरे कर्म करने वालों को भली भांति जानने वाला है।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओ, कार्यक्रम में आपका स्वागत है। आज मंगलवार है, मार्च की 30, शाबान की 16 और फरवरी माह की 10 तारीख। इस कार्यक्रम की रूपरेखा आप नोट कर सकते हैं। कार्यक्रम में पहले हम आपको विश्व समाचार सुनवाएंगे। विश्व समाचारों के बाद राजनीतिक चर्चा का दैनिक कार्यक्रम पेश किया जाएगा। राजनीतिक चर्चा के दैनिक कार्यक्रम के बाद आप नौरोज के संबंध में हमारा विशेष कार्यक्रम सुनेंगे और सभा का अंतिम कार्यक्रम होगा कुरानी किस्से। तो श्रोताओं, ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। इन कार्यक्रमों को आप वेबसाइट पर भी देख सकते हैं, partstoday.com/hi। और अब कुछ ही क्षणों में रेडियो तेहरान से विश्व समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। राष्ट्रपति रूहानी ने कहा है कि ईरानी राष्ट्र के विरुद्ध अमेरिका का आर्थिक आतंकवाद अब भी जारी है। IRGC के कमांडर ने कहा है कि ईरानी राष्ट्र के प्रतिरोध को देखते हुए दुश्मन कभी सपने में भी ईरान से युद्ध का इच्छुक नहीं है। हमास के नेता इस्माइल हनिया ने कहा है कि फिलिस्तीनी राष्ट्र का विकल्प व्यापक प्रतिरोध है जिसमें सशस्त्र प्रतिरोध सबसे ऊपर है। और अब आप मरियम मेहरदादी और गायम रिजवी से विस्तार से समाचार सुनिए।
राष्ट्रपति रूहानी ने पिछले साल अमरीकी प्रतिबंधों से इराकी राष्ट्र के लिए उत्पन्न होने वाली समस्याओं पर प्रकाश डाला। उन्होंने कहा कि ईरान के विरुद्ध आर्थिक आतंकवाद जैसा अपराध अब भी जारी है। डॉक्टर हसन रूहानी ने एक सरकारी बैठक में कहा कि सब लोग जानते हैं कि हम पिछले 3 वर्षों से अभूतपूर्व आर्थिक युद्ध का मुकाबला कर रहे हैं। राष्ट्रपति रूहानी का कहना था कि अगर यही आर्थिक युद्ध दुनिया के किसी भी देश पर थोपा गया होता तो निश्चित रूप से उस देश की अर्थव्यवस्था ध्वस्त हो चुकी होती।
IRGC के कमांडर ने कहा है कि दुश्मन सपने में भी ईरान से युद्ध का इच्छुक नहीं है क्योंकि वो ईरानी राष्ट्र के प्रतिरोध को देख चुका है और जानता है कि वो दुश्मन पर विजय के लिए पूरी तरह तैयार है। जनरल हुसैन सलामी ने यज्द प्रांत के शहीदों को श्रद्धांजलि अर्पित करने के उद्देश्य से आयोजित कॉन्फ्रेंस में कहा कि हमारे शहीद क्रांति की मजबूती का कारण बने हैं और साथ ही वे ईरान पर शत्रु के वर्चस्व में भी सबसे बड़ी बाधा हैं। उन्होंने कहा कि हम देख रहे हैं कि इस्लामिक क्रांति के वरिष्ठ नेता के नेतृत्व में ईरान उल्लेखनीय प्रगति व स्वाधीनता तक पहुंच चुका है और ये देश दुश्मन के लिए वधशाला है।
ताजिकिस्तान की राजधानी दुशंबे में इस देश के राष्ट्रपति और अफगानिस्तान के राष्ट्रपति के भाषण से हार्ट ऑफ एशिया सम्मेलन आरंभ हुआ। हार्ट ऑफ एशिया सम्मेलन के आयोजन का उद्देश्य इस्तांबुल प्रक्रिया को बढ़ाना और अफगानिस्तान के संकट के समाधान के लिए इस देश के घटनाक्रमों को प्रभावित करने वाले देशों की ओर से कोई उपाय पेश करना है। ہارٹ آف ایشیا کی بیٹھکیں سن 2011 سے 19 تک استنبول، کابل، الماتی، بیجنگ، الہ آباد، امرتسر، باکو اور استنبول میں آیوجت ہو چکی ہیں۔
ایران کے ودیش منتری ظریف نے افغانیوں کے بات چیت کو آسان بنانے کی اپیل کی ہے۔ ودیش منتری محمد جواد ظریف نے نوے ہارٹ آف ایشیا سمیلن میں اپنے بھاشن میں کہا کہ افغانستان میں استھائی شانتی کی استھاپنا کا ایک ماتر مارگ افغانیوں کے بیچ بات چیت ہے۔ انہوں نے اس بارے میں اسلامی گنتنتر ایران کے پریاسوں کی اور سنکیت کیا۔ ودیش منتری نے سنیکت راشٹر سنگھ سے افغانیوں کے بیچ وارتا کو آسان بنانے کا آہوان کرتے ہوئے کہا کہ راشٹر سنگھ کو چاہیے کہ وہ افغانستان میں اس دیش کی جنتا دوارا اپنے بھوشیہ نردھارن کو سنشچت بنائیں۔
امریکی ادھیکاری ایران کے سامنے ایک پرستاؤ رکھنا چاہتے ہیں جس میں ایران سے یہ مانگ کی جائے گی کہ وہ یورینیم سنوردھن روک دے، جس کے بدلے ایران پر لگے پرتیبندھ کم کیے جائیں۔ پولیٹیکو میگزین کی ویب سائٹ نے پولیٹیکو میگزین کی ویب سائٹ نے بائیڈن پرشاسن کے ادھیکاریوں کے حوالے سے یہ سوچنا دی ہے کہ جاری سپتاہ میں ہی امریکہ ایران کے سامنے اپنا پرستاؤ رکھنا چاہتا ہے تاکہ وارتا شروع ہو سکے۔ ایک جانکار سوتر نے اس بارے میں بتایا ہے کہ ایران سے یہ مانگ کی جا سکتی ہے کہ وہ آدھونک سینٹری فیوج مشینوں سے یورینیم سنوردھن روک دے اور یورینیم کو 20% کے گریڈ تک سنوردھت نہ کرے۔
بھاجپا کے راجیہ سبھا سانسد سبرمنیم سوامی نے کہا ہے کہ بھارت کو پاکستان کے نینترن والے کشمیر کو حاصل کرنے اور بلوچستان کو آزاد کرانے کی بات اب بھول جانی چاہیے۔ ایک ٹویٹر یوزر نے جب سوامی سے ایک میڈیا رپورٹ کا حوالہ دیتے ہوئے یہ سوال کیا کہ کیا چین، بھارت اور پاکستان کے بیچ حال کے دنوں میں ہوئی بات چیت سے خوش ہیں، تو انہوں نے ٹویٹ کیا کہ اب بھارت کو پاکستان کے نینترن والے کشمیر کو حاصل کرنا اور بلوچستان کو آزاد کرانا بھول جانا چاہیے۔
حماس کے نیتا اسماعیل ہنیہ نے بل دے کر کہا ہے کہ فلسطینی راشٹر کا وکلپ ویاپک پرتیرود ہے جس میں سشست ویرود پرتیرود سب سے اوپر ہے۔ فلسطین کے اسلامی پرتیرود سنگٹھن حماس کی راجنیتک شاخہ کے پرمکھ اسماعیل ہنیہ نے کہا ہے کہ سوتنترتا اور سوالمبن حاصل کرنے اور فلسطینیوں کی سودیش واپسی کے لیے پرتیرودھک مورچوں پہلے کی تلنا میں ادھک شکتی کے ساتھ سنگھرش کریں گے۔ ہنیہ نے کہا کہ اب کیول فلسطینیوں کی آکانکھاؤں کے لیے ہی خطرہ نہیں ہے بلکہ شیتر اور شیتری راشٹروں کے لیے بھی خطرہ اتپن ہو چکا ہے۔
یمن کے انصار اللہ سنگٹھن نے کہا کہ یمن میں ویاپک اور نیائے پورن شانتی قائم کرنے کے لیے دوسرے پکش میں ضروری گمبھیرتا ہی موجود نہیں ہے۔ یمن کے انصار اللہ سنگٹھن کے پروکتا محمد عبدالسلام نے سوموار کو ایک ٹویٹ میں لکھا کہ انسانی معاملے کو انی معاملوں سے الگ رکھنے میں روچی نہ ہونے سے پتہ چلتا ہے کہ ویاپک اور نیائے پورن شانتی قائم کرنے کے لیے دوسرے پکشوں میں گمبھیرتا نہیں ہے۔ انہوں نے کہا کہ مانویہ معاملے کے حل کو آدھا ادھورا چھوڑا نہیں جا سکتا اور ہم یہ کہنا چاہتے ہیں کہ مانویہ استھتی کے سمبندھ میں کسی طرح کی سودے بازی نہیں ہو سکتی۔ یمن پر سعودی گٹھ بندھن کے حملے 26 مارچ 2015 کو شروع ہوئے، اس طرح یمن جنگ کو 6 سال ہو گئے ہیں۔
روسی ودیش منترالے کے ایک ادھیکاری نے بتایا ہے کہ امریکہ سیریا سے تیل اور گیہوں چرا رہا ہے۔ سرگئی نے سوموار کو سرکشا پریشد کی سیریا کی سمیکشا کے لیے آن لائن آیوجت بیٹھک میں کہا کہ امریکی سینک کارواں سیریا میں پیدا ہو رہے تیل اور گیہوں کی چوری کر کے اس کو عراق پہنچا رہے ہیں۔ انہوں نے کہا کہ امریکہ ایسی حالت میں سیریا کے تیل اور گیہوں کی چوری کر رہا ہے کہ اس دیش کی جنتا کو کھادیہ پدارتھوں کی گمبھیر کمی کا سامنا ہے۔
نائجیریا کے اسلامی آندولن کے پرمکھ کے پرتندھی نے بتایا کہ شیخ زکزکی کی آزادی میں امریکہ، سعودی عرب اور زائن شاسن اب بھی بادہ بنے ہوئے ہیں۔ نائجیریا کے اسلامی آندولن کے پرمکھ شیخ ابراہیم زکزکی کے پرتندھی شیخ آدم احمد سوجوس نے بتایا ہے کہ شیخ زکزکی کی سوتنترتا کی سب سے بڑی بادہ امریکہ، سعودی عرب اور زائن شاسن ہیں۔ انہوں نے نائجیریا کے جوس نگر میں بتایا کہ دیش کے شیعہ مسلمانوں پر دباؤ بنانے اور شیخ زکزکی کے کیس کو لمبا کھینچنے میں زائنی شاسن کی بھومیکا ہے۔ انہوں نے کہا کہ شیخ زکزکی اور ان کی پتنی کے معاملے میں امریکہ، سعودی عرب اور زائنی شاسن لگاتار हस्तक्षेप कर रहे हैं।
पूर्व अमरीकी विदेश मंत्री ने अमरीका और उसके घटकों को नई वैश्विक व्यवस्था में चीन के साथ सहमति तक पहुंचने का सुझाव दिया है। हेनरी कैसेंजर ने अमरीका और उसके घटकों को नई वैश्विक व्यवस्था में चीन के साथ सहमति तक पहुंचने का सुझाव दिया है। उन्होंने कहा है कि अगर ऐसा न हुआ तो यूरोप से पहले विश्व युद्ध से पहले की स्थिति का सामना करना होगा। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
श्रोताओ, राजनीतिक चर्चा के दैनिक कार्यक्रम में मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए। अमेरिकी विदेश मंत्री ने कहा है कि चीनी अंतर्राष्ट्रीय कानून का पालन नहीं कर रहे हैं। साथ ही अमेरिकी मीडिया में आजकल ये अपुष्ट बातें भी घूम रही हैं कि ईरान द्वारा 20% यूरेनियम का संवर्धन बंद किए जाने के बदले में अमेरिका ईरान से कुछ प्रतिबंधों को समाप्त कर देगा। श्रोताओ, लाखों अफगानिस्तान के नागरिक ईरान में शरण लिए हुए हैं और उनमें से बहुत से वापस भी जा चुके हैं। जो लोग वापस गए हैं वहाँ पर वे विभिन्न काम कर रहे हैं। भारत में कोरोना का कहर एक बार फिर बढ़ता जा रहा है, इस प्रकार से कि पिछले 24 घंटों में 56,000 से अधिक नए मामले सामने आए हैं। इससे पहले एक दिन में कोरोना के 68,000 नए मामले सामने आए थे, जो अब तक के सबसे अधिक मामले थे। भारत के स्वास्थ्य मंत्रालय की रिपोर्ट के अनुसार पिछले 24 घंटों में 271 लोगों की कोरोना के कारण मौत हो गई।
देखिए, पूरे देश में ही सेम ट्रेंड चल
रहा है। पड़ोसी देश पाकिस्तान में भी कोरोना का कहर बढ़ता ही जा रहा है, इस प्रकार से कि कोरोना से संक्रमित होने वाले व्यक्तियों की संख्या प्रतिदिन 4,000 से अधिक हो गई है। ये थे हमारी आज की चर्चा के विषय। अमेरिकी विदेश मंत्री ने कहा है कि चीनी अंतर्राष्ट्रीय कानून का पालन नहीं कर रहे हैं। साथ ही अमेरिकी मीडिया में आजकल ये अपुष्ट बातें भी घूम रही हैं कि ईरान द्वारा 20% यूरेनियम का संवर्धन बंद किए जाने के बदले में अमेरिका ईरान से कुछ प्रतिबंधों को समाप्त कर देगा। नजफजादे की रिपोर्ट पेश करें साथ ही रविश जैदी।
आजकल अमेरिकी मीडिया के गलियारों में ये अपुष्ट बातें घूम रही हैं कि ईरान द्वारा 20% यूरेनियम का संवर्धन बंद किए जाने के बदले में अमेरिका ईरान से कुछ प्रतिबंधों को समाप्त कर देगा। संयुक्त राष्ट्र संघ में ईरानी राजदूत ने कहा है कि परमाणु समझौते में वापस आने के लिए अमेरिका को कोई सुझाव या प्रस्ताव देने की जरूरत नहीं है, बल्कि प्रस्ताव नंबर 2231 पर तुरंत अमल करने की जरूरत है। इस बीच अमेरिकी विदेश मंत्री एंटनी ब्लिंकन ने न्यूयॉर्क की अपनी यात्रा के दौरान ईरान के बारे में कुछ नहीं कहा, मगर उत्तर कोरिया की मिसाइल गतिविधियों पर उन्होंने प्रतिक्रिया जताई और पत्रकारों से कहा कि अभी इस संबंध में अमेरिकी प्रयास किसी नतीजे पर नहीं पहुंचे हैं और अमेरिका इस समय अपने घटकों से विचार विमर्श कर रहा है, मगर उत्तर कोरिया के संबंध में अमेरिका की नीति उसका परमाणु रहित होना है। ब्लिंकन ने चीनियों के के बारे में भी कहा कि वे अंतर्राष्ट्रीय कानूनों का पालन नहीं कर रहे हैं और अमरीका और उसके घटक उठ खड़े हों और अपना बचाव करें। अमरीका के विदेश मंत्री ने यह भी कहा कि वाशिंगटन और बीजिंग के संबंधों में दुश्मनी, होड़ और सहयोग भी है। अमरीकी विदेश मंत्री ने राष्ट्रसंघ के महासचिव एंटोनियो गुटेरेस और महासभा के प्रमुख से वार्ता की। यह राष्ट्रसंघ में अमरीकी विदेश मंत्री की पहली वर्चुअल उपस्थिति है। न्यूयॉर्क से IRIB के लिए कामरान नजफजादे की रिपोर्ट।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
श्रोताओं, लाखों अफगानिस्तान के नागरिक ईरान में शरण लिए हुए हैं और उनमें से बहुत से वापस भी जा चुके हैं। जो लोग वापस गए हैं वहां पर वे विभिन्न काम कर रहे हैं। बेहनाम यजदानी की रिपोर्ट पेश करें, साथ ही कायम रिज़वी।
हालिया दशकों में लाखों अफगान नागरिक हमारे देश ईरान में शरण लिए हुए हैं। इन वर्षों में बहुत से अफगान शरणार्थियों ने ईरान में बहुत से कामों और पेशों को सीख लिया। अब उनमें से बहुत से स्वदेश वापस आकर अपने लिए काम कर रहे हैं। ईरानी खाने और रेस्तरां ईरानी खाने बनाते हैं और वे काबुल जैसे शहरों में बहुत मशहूर हैं। मैं बहुत प्रसन्न हूं कि एक महीने के अंदर मैंने ईरानी खाने बनाना सीख लिया है और मैंने यहां पर रेस्टोरेंट खोल दिया है। इन रेस्टोरेंट्स को ईरान से अफगानिस्तान लौटने वाले शरणार्थियों ने खोला है। मैं ईरान में पैदा हुआ और वहीं पर पला बढ़ा। मैं लगभग 30-35 साल पहले काबुल आया और शारीरिक दृष्टि से मैं यहाँ पर हूँ, परंतु कोई भी चीज हो जो हमें मानसिक दृष्टि से ईरान ले चले, क्योंकि मुझे ईरान की बहुत याद आती है। यही सब सोचकर हमने यहाँ ईरानी रेस्टोरेंट खोलने का फैसला किया। कौरमा सब्जी है, आश रिश्ते है, आश सब्जी है, चुलो मुर्ग है, चुलो कीमा है, चुलो कबाब है, चुलो जूजा है। ईरानी और अफगानी खानों में क्या अंतर है? ईरानी खानों में तेल कम होता है, जबकि अफगानी खानों में प्रायः तेल अधिक होता है। इन रेस्टोरेंट्स में ईरानी खाने बनते हैं और ये काबुल के प्रसिद्ध रेस्टोरेंट हैं। काबुल से IRIB के लिए बेहनाम यजदानी की रिपोर्ट।
भारत में कोरोना का कहर एक बार फिर बढ़ता जा रहा है, इस प्रकार से कि पिछले 24 घंटों में 56,000 से अधिक नए मामले सामने आए हैं। इससे पहले एक दिन में कोरोना के 68,000 नए मामले सामने आए थे, जो अब तक के सबसे अधिक मामले थे। भारत के स्वास्थ्य मंत्रालय की रिपोर्ट के अनुसार पिछले 24 घंटों में 271 लोगों की कोरोना के कारण मौत हो गई।
भारत में कोरोना वायरस के नए मामलों में निरंतर वृद्धि हो रही है और पिछले 24 घंटों में कोरोना के 56,211 नए मामले सामने आए हैं, जिसमें इससे पहले की तुलना में 17% गिरावट देखी गई है। इससे पूर्व कोरोना के 68,020 नए मामले सामने आए थे, जो कोरोना के प्रतिदिन मामलों में सबसे अधिक थे। भारत के स्वास्थ्य मंत्रालय के आंकड़ों के अनुसार पिछले 24 घंटों में कोरोना से संक्रमित होकर 271 लोगों की जाने गई थी। इसके साथ ही इस वैश्विक महामारी में भारत में मृतकों की संख्या 1,62,114 हो गई है। भारत में कोरोना संक्रमितों की कुल संख्या 1,20,95,855 तक पहुंच गई है। इस महामारी से अब तक 1 करोड़ 13,93,021 रोगी ठीक भी हो चुके हैं। भारत में कोरोना टेस्टिंग की प्रक्रिया भी जारी है और टीके भी लगाए जा रहे हैं। प्राप्त सूचना के अनुसार अब तक 6,11,13,354 लोगों को टीके लगाए जा चुके हैं। भारत में कोरोना के मामलों में पिछले एक महीने में काफी वृद्धि हुई है। स्वास्थ्य विशेषज्ञ इसे कोविड 19 की दूसरी लहर मान रहे हैं, लेकिन दिल्ली के स्वास्थ्य मंत्री सत्येंद्र जैन का कहना है कि नई लहर के बारे में कुछ कहना अभी जल्दबाजी होगी।
देखिए, पूरे देश में ही सेम ही ट्रेंड चल रहा है, ऐसा नहीं है कि दिल्ली में अलग है। पूरे देश के अंदर 10,000 से नीचे केस आ गए थे, अब वो 6 गुना केस बढ़ गए हैं, तो दिल्ली में भी वही ट्रेंड है। और इसको देखो लहर तक कहने के लिए मुझे लगता है
केंद्रीय स्वास्थ्य मंत्री डॉक्टर हर्षवर्धन ने भी आज कोरोना टीके का दूसरा डोज लिया और वैक्सीनेशन को लेकर सोशल मीडिया पर चल रही कुछ अफवाहों से बचने को कहा। उन्होंने ये भी कहा कि देश में बहुत से लोग कोरोना वैक्सीन आने के बाद अब इस बीमारी को गंभीरता से नहीं ले रहे हैं।
भारत में जो वैक्सीन लगाई जा रही है, दोनों वैक्सीन पूरी तरह से।
राष्ट्रीय राजधानी दिल्ली में जहां कोरोना वायरस के नए मामले 1900 को पार कर गए हैं, वहीं सड़कों और बाजारों में लोगों की लापरवाही भी बढ़ती जा रही है। दिल्ली के भीड़ भाड़ वाले बाजारों में लोगों से अपील की जा रही है कि वे सावधानी बरतें, मास्क लगाएं और सामाजिक दूरी बनाए रखें। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
पड़ोसी देश पाकिस्तान में भी कोरोना का कहर बढ़ता ही जा रहा है। इस प्रकार से कि कोरोना से संक्रमित होने वाले व्यक्तियों की संख्या प्रतिदिन 4,000 से अधिक हो गई है। सैयद अली रिजवी की रिपोर्ट पेश करें, साथ ही मोहम्मद अली कुमी।
पाकिस्तान में कोरोना का कहर बढ़ता ही जा रहा है। कई दिनों से कोरोना का कहर लगातार बढ़ रहा है। इस प्रकार से कि कोरोना से संक्रमित होने वाले व्यक्तियों की तादाद प्रतिदिन 4,000 से अधिक हो गई है।
जो सूरत हाल कोरोना की इस वक्त
देश में कोरोना का अभिशाप दिन प्रतिदिन खतरनाक होता जा रहा है। हमने सीमितताएं बढ़ा दी क्योंकि इसके अलावा कोई दूसरा विकल्प नहीं है। पाकिस्तान में कोरोना की तीसरी लहर ऐसी स्थिति में जारी है जब सरकार ने पिछली पाबंदियों को फिर से लगाने का फैसला किया है।
चंद अजला में
जिस चैलेंज का हमें सामना है वो कुछ शहरों में अस्पतालों की क्षमता है, क्योंकि हमारा चिकित्सा सिस्टम और हॉस्पिटल दिन प्रतिदिन बढ़ते मरीजों के इलाज की क्षमता नहीं रखते। कोरोना को काबू करने के लिए पाकिस्तान की सरकार प्रांतों के बीच आवाजाही की समीक्षा कर रही है।
मास्क को पहनना लाजमी,
एक महिला के शब्द, मास्क लगाना अनिवार्य किया जाए और जो लोग मास्क न लगाएं उन्हें जुर्माना किया जाए, यहां तक कि 6 महीने तक उन्हें जेल की सजा दी जाए। इस्लामाबाद से IRIB के लिए सैयद अली रिजवी की रिपोर्ट।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, हमारी सभा का अंतिम कार्यक्रम होगा कुरानी किस्से पर। उससे पहले आप ईद नौरोज के संबंध में सुनिए हमारा विशेष कार्यक्रम।
दोस्तों, ईद नौरोज के अवसर पर विशेष कार्यक्रम के साथ आपकी सेवा में हाजिर है स्वाति और मोहम्मद मेदी का सलाम स्वीकार करें।
हर इंसान के जीवन में कुछ न कुछ कठिनाइयां अवश्य होती और आती हैं, जिनमें कुछ लोग उन कठिनाइयों का समाधान कर लेते हैं और कुछ नहीं कर पाते। मिसाल के तौर पर समाज के शक्तिशाली लोग कमजोरों पर अत्याचार करते हैं, उनके साथ जोर जबरदस्ती से काम लेते हैं और ये वो समस्या है जो हर समाज और देश में मौजूद है। अंतर केवल इतना है कि कहीं अधिक तो कहीं कम।
दूसरे शब्दों में ऐसा कोई समाज या देश नहीं है जहां के लोगों को विभिन्न प्रकार की समस्याओं का सामना न हो और उस समाज और देश के लोग वहां की समस्याओं के समाधान का प्रयास करते हैं। लेकिन कोई भी समाज या देश दूसरे देशों या समाजों की समस्याओं के समाधान के बारे में नहीं सोचता है और वो केवल अपने समाज और देश की समस्याओं के समाधान के बारे में सोचता है। अगर कोई ऐसा इंसान हो जो हर देश और समाज की समस्या का समाधान कर सकता हो और वो सभी का शुभ चिंतक व हितैषी हो तो ऐसे व्यक्ति का सभी स्वागत करेंगे। महामुक्तिदाता इमाम महदी अलैहिस्सलाम की एक विशेषता यह है कि वो पूरी दुनिया के शुभ चिंतक हैं। आज बहुत से लोग उनके जुहर की दुआ इसलिए करते हैं कि उनके प्रकट होने के बाद दुनिया से अत्याचार और अशांति का अंत हो जाएगा और हर तरफ न्याय और शांति ही शांति होगी।
महामुक्तिदाता इमाम महदी अलैहिस्सलाम के शीघ्र जुहूर और उनके साथ वचनबद्धता दिखाने के लिए बहुत से शिया मुसलमान दुआए अहद पढ़ते हैं। इस दुआ में बहुत ही ऊंचे और गहरे अर्थ मौजूद हैं और इस दुआ के ऊंचे और गहरे अर्थ हैं जो लोगों के दिलों में नई जान डाल देते हैं। दुआए अहद आमतौर पर सुबह में पढ़ी जाती है। इस दुआ को पढ़कर महान व सर्वसमर्थ ईश्वर पर ईमान रखने वाले प्रतिदिन अपने समय के इमाम और महामुक्तिदाता इमाम मेहदी अलैहिस्सलाम के साथ अपने संपर्क को मजबूत करते हैं।
इसी तरह दुआए अहद पढ़ने वाले अपने समय के इमाम को याद करते और उनके साथ अपनी वचनबद्धता को दोहराते हैं। दुआए अहद उन मशहूर दुआओं में से है जिसकी महामुक्तिदाता इमाम महदी अलैहिस्सलाम के लोगों के नज़रों से ओझल होने के काल में पढ़ने की बहुत सिफारिश की गई है। पैगंबर इस्लाम के पौत्र इमाम जाफर सादिक अलैहिस्सलाम से रिवायत है कि जो व्यक्ति महामुक्तिदाता इमाम महदी अलैहिस्सलाम के प्रकट होने की प्रतीक्षा करता है उसका जीवन उद्देश्यपूर्ण होता है और वो अपने जीवन के समस्त चरणों में महामुक्तिदाता इमाम महदी अलैहिस्सलाम के साथ वचनबद्धता को जरूरी समझता है। जो व्यक्ति महामुक्तिदाता इमाम महदी अलैहिस्सलाम के प्रकट होने की प्रतीक्षा करता है वो इमाम की सहायता करने को अपना परम दायित्व समझता है।
इसी प्रकार वे स्वयं को इमाम के महा आंदोलन के लिए तैयार करते हैं। पवित्र कुरान मानव समाज का आह्वान करता है कि वे अपने वचनों के प्रति कटिबद्ध और वफादार रहें। महानीश्वर पवित्र कुरान के सूरह बकरा की आयत नंबर 177 में अच्छे लोगों के एक विशेषता बयान करते हुए कहते हैं कि जब वे कोई वचन देते या समझौता करते हैं तो उसके प्रति कटिबद्ध रहते हैं।
पवित्र कुरान वचन को इस प्रकार याद करता है कि मानव प्रलय के दिन इंसान से उसके बारे में हिसाब किताब होगा। सच्चाई भी यही है कि न केवल वचन बल्कि हर इंसान का हर उस चीज़ के बारे में हिसाब किताब होगा जिसे उसने अंजाम दिया है और अंजाम नहीं दिया है, मगर अंजाम देना उसका फर्ज था। मिसाल के तौर पर माता पिता की सेवा और उनकी आज्ञा पालन इंसान का दायित्व है। अगर कोई इंसान इस दायित्व पर अमल नहीं करता है तो उससे इसके बारे में सवाल जवाब किया जाएगा। इसी तरह एक मुसलमान का दूसरे मुसलमान के प्रति भी कुछ दायित्व हैं और अगर कोई इंसान इन दायित्वों पर अमल नहीं करता है तो पल्ले के दिन उसे इस चीज़ का भी हिसाब किताब देना होगा।
बहरहाल इंसान को चाहिए कि वह अपने दायित्वों और वचनों पर अमल करे और प्रलय के दिन उससे उसके बारे में हिसाब किताब लिया जाएगा। इस बारे में महान ईश्वर पवित्र कुरान के सूरे इसरा की 34वीं आयत में कहता है कि अपने वचनों के प्रति वफादार रहो और वचन के बारे में प्रलय के दिन सवाल किया जाएगा। इसी प्रकार महान ईश्वर ने सूरे आले इमरान की आयत नंबर 76 में वचन के प्रति वफादार रहने को तकवे अर्थात ईश्वर से भय रखने वालों के दर्जे पर पहुंचने का कारण बताता और कहता है कि जो लोग अपने वचनों के प्रति वचनबद्ध रहते हैं और ईश्वर से डरते हैं तो उन पर ईश्वर अपनी कृपा दृष्टि करता है। पवित्र कुरान कहता है कि जो लोग अपने वचनों का पालन करते हैं और उन्हें ईश्वर की ओर से अपने कर्मों के बदले में स्वर्ग की प्रतीक्षा में रहना चाहिए।
दुआए अहद की जो मूल बात है वो महामुक्तिदाता इमाम महदी अलैहिस्सलाम के प्रति वचनबद्धता है। जो व्यक्ति वास्तव में महामुक्तिदाता के प्रतीक्षा में होता है उसके कर्म यहाँ तक कि उसकी सोच भी बदल जाती है और वो ये सोचता और इस बात का पूरा विश्वास रखता है कि महान व सर्वसमर्थ ईश्वर के अलावा महामुक्तिदाता उसके कर्मों को देख रहे हैं। जब इंसान सुबह में दुआए अहद पढ़ता है तो ये दुआ उसे याद दिलाती है कि उसने अपने समय के इमाम को जो वचन दिया है उसे भूलना नहीं चाहिए। जो इंसान इस दुआ को बार बार पढ़ता है, ये दुआ जहाँ इंसान को महामुक्तिदाता से किए गए वचनों को याद दिलाती है, वहीं ये वचन के टिकाऊ व स्थायी होने का कारण बनती है। इसलिए इस दुआ को हर रोज सुबह पढ़ने की सिफारिश की गई है।
शैतान हर वक्त इंसान को बहकाने की कोशिश में रहता है और उसके बहकावे में आने से बचने के लिए इंसान को बहुत से कार्य करने चाहिए। जैसे इंसान को सही समय पर नमाज पढ़ना चाहिए, पवित्र रमजान महीने में रोजा रखना चाहिए और इसी प्रकार दूसरे अच्छे व नेक काम। स्वयं नेक काम इंसान को बहुत सी बुराइयों से बचाते हैं।
जो लोग महामुक्तिदाता इमाम महदी अलैहिस्सलाम के प्रकट होने की प्रतीक्षा में हैं, उनकी सबसे बड़ी चिंता ये होती है कि क्या करें कि उनकी ज़िंदगी वैसी हो जाए जैसी इमाम पसंद करते हैं। अच्छे जीवन की कुछ विशेषताओं का वर्णन दुआए अहद में किया गया है। सबसे पहली चीज़ जो इंसान के जीवन को बेहतर बनाने का आधार है वो महान ईश्वर की पहचान और उस पर गहरी आस्था। समाज के जिन लोगों के अमल अच्छे नहीं हैं उसका संबंध इंसान की आस्था से है। जिस इंसान की आस्था जितनी अच्छी व मजबूत होगी उसका अमल भी उतना ही अच्छा व मजबूत होगा। मिसाल के तौर पर अगर कोई इंसान किसी महत्वपूर्ण स्थान पर होता है और वहां पर सीसी कैमरे भी लगे होते हैं तो इंसान बोलने और अमल करने में सतर्कता से काम लेगा, क्योंकि उसे पता होता है कि उसकी गतिविधियों पर नजर रखी जा रही है। इसी तरह जिस इंसान की आस्था मजबूत होगी वो इस बात पर गहरी आस्था रखेगा कि महान व सर्वसमर्थ ईश्वर उसके समस्त कार्यों को देख रहा है और उसका कोई भी अमल यहाँ तक कि उसकी सोच भी महान ईश्वर की असीम दृष्टि से छिपी नहीं है।
महान ईश्वर पर आस्था ही समस्त नेक और अच्छे कार्यों का आधार है। जिस इंसान की आस्था जितनी मजबूत और अच्छी होगी वह अच्छे कार्यों को अधिक करने के अलावा बुरे कार्यों से दूर रहेगा। इसी वजह से पैगंबर इस्लाम और उनके पवित्र परिजनों ने इंसानों की आस्थाओं को सही और मजबूत बनाने के लिए बहुत ही प्रयास किए। दूसरे शब्दों में पैगंबर इस्लाम और उनके पवित्र परिजनों का एक उद्देश्य लोगों की आस्थाओं को सही करना था। हजरत अली अलैहिस्सलाम एक स्थान पर फरमाते हैं कि धर्म का आरंभ ईश्वर की पहचान है और ईश्वर की पहचान का कमाल व शीर्ष उस पर आस्था रखना है और उस पर आस्था रखने का शीर्ष उसके एक होने की गवाही देना है और ईश्वर के एक होने की गवाही देने का शीर्ष निष्ठा है।
दोस्तों, जो इंसान अपने समय के इमाम का सच्चा अनुयायी बनना चाहता है उसे चाहिए कि वो ईश्वर को पहचानने वाला बने। दुआए अहद आरंभ में महान व सर्वसमर्थ ईश्वर की कई विशेषताओं को बयान करती है। इस दुआ के अनुसार पालनहार महान व प्रकाश है। पालनहार बहुत ऊंचा व महान है। वो ठाठे मारते हुए समुद्र का पालनहार है, शीतल छाया का पालनहार है, गर्म सूरज का पालनहार है, तौरात इंजील जबूर और कुरान का उतारने वाला है, निकट फरिश्तों और पैगंबरों का पालनहार है। ये महान ईश्वर की कुछ विशेषताएं हैं जिनका उल्लेख इस दुआ में किया गया है।
دعائے عہد انسان کو اس بات کی شکشا دیتی ہے کہ جو انسان مہامکتیداتا امام مہدی علیہ السلام کی پرتیکشا کرتا ہے اس کا جیون کیسا ہونا چاہیے۔ جب انسان اس دعا کو پڑھتا ہے تو وہ اس دکھ پر کم دھیان دیتا ہے جسے لے کر مہامکتیداتا امام مہدی علیہ السلام دکھی ہیں۔ اسی پرکار اس دعا میں مہامکتیداتا کی کچھ وشیشتاؤں کو بیان کیا گیا ہے، جیسے امام کو ستیہ استھاپت کرنے والا بتایا گیا ہے۔ اس دعا میں کہا گیا ہے کہ ہے پالنہار، ہمارے مولا کو ہم تک پہنچا دے، اس امام کو جو مارگ درشن کیا ہوا ہے اور تیرے آدیش سے مہا آندولن کرنے والا ہے، اس پر اور اس کے پوتر پوروجوں پر درود و سلام بھیج۔
جو انسان ہر صبح ان واقعوں کو اپنے امام سے کہے گا، دن بھر وہ اپنی گتویدھیوں پر نظر رکھے گا۔ اس دعا میں ہم مہا مکتی داتا سے کہتے ہیں کہ آپ ہمارے مارگ درشک ہیں، ہمیں سوچنا چاہیے اور سوئم سے سوال کرنا چاہیے کہ ہمارے امام نے کیا کہا ہے اور ہم کیا کریں جس سے وہ پرسن ہوں۔ مہا مکتی داتا مارگ درشک ہیں اور انہیں ہمارے مارگ درشن کی چنتا ہے۔ جو سچا پرتیکشک ہوتا ہے اسے پوری دنیا کی چنتا ہوتی ہے۔ اس پرکار کی پرتیکشا وہی کرتا ہے جو سورگیہ امام خمینی رحمتہ اللہ علیہ اور ہمارے دوسرے نیتاؤں کی رہی ہے۔ سورگیہ امام خمینی پرتی دن دعائے عہد پڑھتے تھے اور ان کا ماننا تھا کہ ہماری نظر پوری دنیا پر ہونی چاہیے اور ہمیں پوری دنیا کے بارے میں سوچنا چاہیے اور ہمیں مہا مکتی داتا کے پرکٹ ہونے کی بھومی پرشست کرنی چاہیے۔
دوستوں، آج کے کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے اور مہان و سرو سمرتھ ایشور سے ہماری پرارتھنا ہے کہ وہ ہم سب کو سچا پرتیکشک بنانے کا سامرتھ پردان کریں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران، سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ قرآن قصے۔
دوستو، کارکرم قرآن قصے کی ایک انی کڑی کے ساتھ آپ کی سیوا میں حاضر ہیں۔ محمد مہدی کا سلام سویکار کیجیے۔ کارکرم میں ہم سورہ توبہ کی دو آیتوں کی ویاخیا کریں گے، آیت نمبر 117 اور آیت نمبر 118۔ دوستو، کارکرم میں ہم سورہ توبہ کے جن آیتوں کی ویاخیا کرنے جا رہے ہیں ان میں ایشور کی راہ میں سنگھرش نہ کرنے اور اس کے پریناموں کے بارے میں بتایا گیا ہے۔ یہ آیتیں تبوک نامک یدھ میں مسلمانوں کی کٹھن پرستھتیوں کی اور سنکیت کرتی ہیں۔ پیغمبر اسلام کے کال کے کچھ لوگ لمبے مارگ اور مرستھر کی جھلسا دینے والی گرمی کے کارن ایشور کی راہ میں جہاد کے لیے تیار ہی نہیں تھے۔ اس پرکار کے لوگ وبھن بہانوں سے اپنے گھروں میں ہی بنے رہنے اور کھیتی باڑی کو پراتھمکتا دے رہے تھے۔ حالانکہ جو لوگ متھیاچاری نہیں تھے وہ جہاد کے لیے نکل پڑے اور ایمان والوں کے ساتھ وہاں پہنچ گئے۔ اس پرکار وہ لوگ پیغمبر اسلام ایوم ایشوری کرپا کے کارن پتھ بھرشتا ایوم ادھرتا میں گرست ہونے سے بچ گئے۔ اسلامی اتہاس کے انوسار تبوک کے یدھ میں بھاگ نہ لینے والے تین لوگوں نے پیغمبر اسلام کی سیوا میں اپاستھت ہو کر کھما یاچنا کی، کنتو پیغمبر نے ان سے بات نہیں کی۔ آپ نے یہ آدیش دیا تھا کہ کوئی بھی ان لوگوں سے بات نہ کرے، یہاں تک کہ ان کے پریجن بھی ان سے الگ ہو جائیں۔ وہ تینوں مدینہ نگر سے باہر نکل گئے اور ایشور کے سمکش گڑ گڑا کر توبہ کرنے لگے۔ ان لوگوں نے اتنا ادھک پراشت کیا کہ انتتہ ایشور نے ان لوگوں کی توبہ سویکار کر لی۔ بعد میں پیغمبر اسلام نے ان لوگوں کو اس کی سوچنا دی۔ دھارمک ایوم ایماندار لوگوں کے بارے میں ایشور کی پرمپراؤں میں سے ایک پرمپرا ان کی پریکشا لینی رہی ہے۔ یہ پریکشا اس لیے ہے تاکہ جھوٹوں اور متھیاچاریوں اور سچوں کے بیچ انتر اتپن ہو سکے۔ تبوک یدھ میں ایک ایسی گھٹنا گھٹی جس میں کچھ لوگوں کا اسی پرکار کا امتحان ہوا۔ تبوک یدھ میں بھاگ نہ لینے کے کارن جہاں پر کچھ لوگوں میں پچھتاوا پایا جاتا تھا اور وہ اس پر ولاپ کیا کرتے تھے، کنتو اس کی تلنا میں کچھ لوگوں نے یدھ میں نہ جانے کے لیے فصلوں کی سرکشا اور ان سانساری کاموں کو بہانہ کے روپ میں پیش کیا۔ ایک گٹ ایسا بھی تھا جس کے بھیتر دوگلا پن نہیں تھا، ان کے لیے جیون کافی کٹھن ہو گیا۔ وہ لوگ جنہوں نے تبوک یدھ میں جانے سے انکار کیا تھا ان کی سنکھیا چار بتائی گئی ہے۔ ان چاروں کے نام اس پرکار ہیں: کعب بن مالک، مرارہ بن ربی عمری، ہلال بن امیہ واقفی اور ابو خیسمہ۔ تبوک یدھ کے لیے اسلامی سینا کے نکلنے کے بعد مدینہ بہت سنسان ہو چکا تھا۔ مسلمان مجاہدوں کے نکلنے کے دو ایک دن کے بعد ایک شام تبوک خیسمہ اپنے باغ گئے۔ وہاں پہنچ کر اس نے دیکھا کہ اس کی دو بیویاں وہاں پر ایک استھان پر پانی کا چھڑکاؤ کر کے بیٹھی ہوئی ہیں، گرمی کے کم ہونے کی پرتیکشا کر رہی تھی۔ یہ مہیلائیں تھوڑا سا آرام کرنے کے بعد پھر سے فصل کو جمع کرنا چاہتی تھی۔ وہاں کی استھتی کو دیکھ کر ایک بار ابو خیسمہ کو ایک دم سے یہ یاد آیا کہ اس میں اس بھیشن گرمی میں پیغمبر اسلام شتروں کا مقابلہ کرنے کے لیے سنگھرش کر رہے ہیں، جبکہ میں یہاں پر چھایا میں آرام کر رہا ہوں۔ انہوں نے سوئم یہ سوچا کہ یہ صحیح نہیں ہے کہ میں یہاں پر آرام میں رہوں اور پیغمبر اسلام اس گرمی میں مرستھل میں شتر کا مقابلہ کر رہے ہیں۔ اس کے بعد انہوں نے اپنی پتنی کو سمبودھت کرتے ہوئے کہا کہ ایشور کی سوگند، میں اس چھایا میں نہیں بیٹھوں گا بلکہ پیغمبر اسلام کا ساتھ دینے کے لیے جاؤں گا۔ اتنا کہنے کے بعد ابو خیسمہ سواری لے کر پیغمبر اسلام سے ملنے کے لیے نکل پڑے۔ لمبا راستہ طے کرنے کے بعد وہ پیغمبر کی سیوا میں حاضر ہوئے۔ وہاں پہنچ کر انہوں نے دیر سے پہنچنے کے لیے معافی مانگی اور پیغمبر اسلام نے ان کی کھما کو سویکار کر لیا۔ پوتر قرآن کے ویاخیاکاروں کا کہنا ہے کہ سورہ توبہ کی آیت سنکھیا 117 ابو خیسمہ جیسے لوگوں کے بارے میں نازل ہوئی، جنہوں نے پہلے تو تبوک یدھ میں جانے میں آناکانی کی تھی، کنتو بعد میں انہیں اپنے اس کام پر بہت پچھتاوا ہوا تھا۔ اس آیت میں ایشور کہتا ہے کہ نسندیہ ایشور نے اپنے پیغمبر اور مہاجرین و انصار پر کرپا کی جنہوں نے تبوک کے یدھ کے کٹھن سمے میں پیغمبر کا انوسرن کیا، یدیاپی ان میں سے کچھ لوگوں کے ہردیوں میں پتھ بھرشتا اتپن ہو چلی تھی۔ ایشور نے ایک بار پنہ ان پر کرپا کی، نسندیہ وہ بڑا دیاون و کرپالو ہے۔ دوستو، ابو خیسمہ کے اترکت وہ لوگ جو تبوک یدھ میں بھاگ نہیں لیے، ان میں کعب بن مالک، مرارہ بن ربی عمری اور ہلال بن امیہ واقفی بھی شامل تھے۔ یہ لوگ کسی دشمن یا شتردا کے کارن نہیں بلکہ سستی اور کاہلی کی وجہ سے یدھ میں بھاگ نہیں لیے۔ کعب بن مالک کا سمبند بنی سلمہ قبیلے سے تھا۔ وہ ایک کبھی اور پیغمبر اسلام کے صحابی تھے۔ اس بارے میں بن ملک کا کہنا ہے کہ جب اسلامی سینک تبوک یدھ میں جانے کے لیے نکل رہے تھے تو میں بھی اپنے گھر سے باہر آیا۔ میں نے تبوک جانے کا ارادہ کر لیا تھا، اسی بیچ مجھ کو کوئی کام یاد آ گیا اور میں گھر میں چلا گیا۔ بعد میں میں نے سوچا کہ چلو میں کل تبوک کے لیے نکل جاؤں گا۔ اسی پرکار آج کل میں کئی دن بیت گئے۔ اسی بیچ میں ہی سوچتا رہا کہ چلو آج نہیں تو کل میں ضرور نکل جاؤں گا۔ وہ کہتے ہیں کہ اسی سوچ میں کئی دن گزر گئے اور سستی کے کارن میں فیصلہ بدلتا جا رہا تھا۔ اب یہ ہو چکا تھا کہ مسلمانوں کے سینہ تیز سے اپنے لکش کی اور جا چکی تھی اور میں یہیں پر تھا۔ کعب بن ملک کا کہنا ہے کہ جب میں شہر میں تھا تو مجھ کو تو بدنام متھیاچاری سڑکوں پر دکھائی دیتے تھے یا پھر ایسے لوگ نظر آ جاتے تھے جو واسطو میں بیمار اور کمزور تھے۔ کچھ دنوں کے بعد پیغمبر اسلام کی مدینہ واپسی کی خبر آئی۔ جب پیغمبر اسلام مدینہ واپس آ گئے تو میں نے ان کی سیوا میں اپستھت ہو کر کھما مانگنے کے بارے میں سوچا، کنتو میری سمجھ میں نہیں آ رہا تھا کہ کیا کہوں۔ پہلے تو میں نے کچھ بہانے ڈھونڈے، کنتو بعد میں سوچا کہ یہ ٹھیک نہیں ہے، اچت یہی ہے کہ میں ان کی سیوا میں جا کر صحیح بات بتاؤں اور کہہ دوں کہ سستی کی وجہ سے میں یدھ میں بھاگ نہ لے سکا۔ مدینہ پہنچتے ہی پیغمبر اسلام پہلے تو مسجد گئے اور وہاں جا کر انہوں نے نماز پڑھی۔ نماز پڑھنے کے بعد وہ لوگوں سے ملاقات کے لیے وہیں بیٹھ گئے۔ یدھ میں بھاگ نہ لینے والوں کی سنکھیا لگ بھگ 80 یا اس سے کچھ ادھک تھی۔ یہ لوگ باری باری سے پیغمبر اسلام کی سیوا میں اپستھت ہو کر اپنے نہ جانے کے کارڑوں کو بتا رہے تھے۔ پیغمبر اسلام ان کی باتوں کو غور سے سن رہے تھے۔ کعب بن ملک کہتے ہیں کہ میں بھی رسول خدا کی سیوا میں اپستھت ہوا۔ جب میں نے ان کو سلام کیا تو انہوں نے مسکراتے ہوئے جواب دیا، کنتو ان کے انداز سے مجھ کو ان کے غصے کا اندازہ ہوا۔ آپ نے مجھ کو اپنے نکٹ بلا کر پوچھا کہ تم کیوں نہیں آئے؟ کیا تمہارے پاس کوئی سواری نہیں تھی جس سے تم ہم تک پہنچ جاتے؟ اس پر میں نے کہا کہ سواری تو تھی، لیکن ساتھ ہی میں نے ان کو پوری واسطکتا سے اوگت کروایا۔ میری بات سننے کے بعد پیغمبر اسلام نے کہا کہ جاؤ تم وہاں جا کر بیٹھو، دیکھتے ہیں کہ ایشور تمہارے بارے میں کیا فیصلہ لیتا ہے۔ کعب بن ملک کہتے ہیں کہ جب میں پیغمبر اسلام کی سیوا سے نکل کر باہر آیا تو باہر موجود لوگوں سے میں نے پوچھا کہ کیا کوئی دوسرا بھی میری طرح کا ہے؟ اس پر لوگوں نے بتایا کہ ہاں تمہاری طرح کے دو انیہ لوگ بھی ہیں، ان سے بھی پیغمبر اسلام نے وہی کہا ہے جو تم سے کہا ہے۔ جب میں نے لوگوں سے پوچھا کہ وہ کون ہیں تو مجھ کو بتایا گیا کہ وہ مرارہ بن ربی عمری اور ہلال بن ام واقفی ہیں۔ یہ وہ لوگ تھے جنہوں نے بدر یدھ میں بھاگ لیا تھا۔ وہ کہتے ہیں کہ یہ سننے کے بعد پہلے میرے من میں یہ بات آئی کہ یدھ میں بھاگ نہ لینے والوں کی سنکھیا تو بہت تھی، کنتو پیغمبر اسلام نے ہم تینوں کے ساتھ ہی کیوں اس پرکار کا ویوہار کیا؟ کعب بن مالک نے بتایا کہ مرارہ اور ہلال نے گھروں سے نکلنا بند کر دیا تھا اور وہ روتے رہتے تھے۔ وہ کہتے تھے کہ ان دونوں کی تلنا میں میری آئے کچھ کم تھی، میں گھر سے باہر آتا جاتا تھا، میں نماز کے لیے مسجد بھی جاتا اور باہر بھی نکلتا تھا، کنتو کوئی بھی مجھ سے بات نہیں کرتا تھا۔ ایک بار کی بات ہے کہ شام کا رہنے والا ایک ویکتی اپنا سامان بیچنے کے لیے مدینہ آیا۔ وہ ویکتی میرے پاس آیا اور مجھ کو غسانی راجہ کا پتر دیا۔ اس پتر میں مجھ کو سمبودھت کرتے ہوئے لکھا ہوا تھا کہ سنا ہے کہ تمہارے مالک تم سے ناراض ہو گئے ہیں، یہ ضروری نہیں کہ تم اس پر خاموشی رہو، تم ہمارے پاس آؤ، ہم تمہارا ساتھ دیں گے۔ کعب کہتے ہیں کہ میں نے جیسے ہی یہ پتر پڑھا تو میں نے سوچا کہ اب بات یہاں تک پہنچ گئی ہے کہ ایک ادھرمی میرے لیے سہایتا کا پرستاؤ دے رہا ہے۔ میں نے اس خط کو جلا دیا۔ کچھ دنوں کے بعد میرا ایک متر خزیمہ بن ثابت میرے پاس آیا۔ انہوں نے کہا کہ پیغمبر اسلام نے کہلوایا ہے کہ تم اپنی پتنی سے دور ہو جاؤ۔ اس پر میں نے پوچھا کہ کیا میں طلاق دوں، تو انہوں نے کہا کہ نہیں، ایسا نہیں ہے، بلکہ کچھ سمے کے لیے اپنی پتنی کے پاس نہ جاؤ۔ یہی سندیش ہلال اور مرارا کو بھی بھیجا گیا۔ دن تیزی سے گزر رہے تھے۔ لگ بھگ 50 دنوں تک استھتی ایک جیسی ہی رہی۔ ایک دن کی بات ہے، میری طبیعت کچھ خراب تھی۔ اسی بیچ صبح کی نماز کے بعد ایک دم سے میں نے آواز سنی، کوئی کہہ رہا تھا کہ کعب بن ملک تم کو بدھائی ہو۔ مجھ کو لگا کہ پیغمبر اسلام کی اور سے کوئی بدھائی ہو سکتی ہے۔ میں بہت تیز سے مسجد کی اور بڑھا۔ راستے میں مجھ کو کئی لوگ ملے جو یہ کہہ رہے تھے کہ مبارک ہو، ایشور نے تمہاری توبہ سویکار کر لی۔ میں مسجد میں داخل ہوا، پیغمبر اسلام لوگوں کے بیچ بیٹھے ہوئے تھے۔ میں نے انہیں سلام کیا، جس کا جواب انہوں نے بہت ہی پیارے انداز میں دیا۔ انہوں نے کہا کہ تم کو مبارک ہو۔ اس پر میں نے پوچھا کہ یہ مبارکباد آپ کی اور سے یا پھر ایشور کی اور سے، تو انہوں نے کہا کہ ایشور کی اور سے۔ اس کے بعد میں نے سورہ توبہ کی 118ویں آیت کو پڑھ کر سنا، جس کا انواد ہے، اور ایشور نے ان لوگوں پر بھی دیا و کرپا کی جو اپنے آلس کے کارن تبوک یدھ میں بھاگ لینے سے پیچھے رہ گئے تھے، یہاں تک کہ جب دھرتی اپنی سمپورن ویاپکتا کے بعد بھی لوگوں کی گھڑا کے کارن ان کے لیے سکڑ گئی اور وہ اپنے آپ سے تنگ آ گئے اور انہوں نے سمجھ لیا کہ اب ایشور کے اتریکت کوئی شرن نہیں ہے، تو ایشور نے ان کی اور کرپا لوٹا دی تاکہ وہ توبہ کر لیں۔ نشچت روپ سے ایشور اتینت توبہ سویکار کرنے والا ایوم دیاوان ہے۔ ان آیتوں سے ہمیں پاٹھ ملتا ہے کہ کڑی و کٹھن پرستھتیوں میں بھی دھارمک نیتاؤں کا آگیا پالن واستوک ایمان کی نشانی ہے۔ ایک تتھ یہ ہے کہ سنسار کے سبھی منشیوں، یہاں تک کہ پیغمبروں کو بھی ایشوری کرپا کی آوشکتا ہوتی ہے۔ پاپیوں کی توبہ سویکار کرنا ایشور کی دیا و کرپا کی ایک نشانی ہے۔ تو شوتاؤ، یہ کارکرم یہیں پر سماپت ہوتا ہے۔ انمت دیں، خدا حافظ۔
یہ تہران ہے، اسلامی گنتنتر ایران کی آواز۔ شروتاؤ، ابھی آپ سن رہے تھے کارکرم قرآنی قصے۔ شروتاؤ، ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو پسند آیا ہوگا۔ اسی کے ساتھ ہماری یہ سبھا یہیں پر سماپت ہوتی ہے۔ حسن عباس اور ساتھیوں کو انمتی دیجیے۔ خدا حافظ۔Thank you.